नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तेह्रथुमको संक्रान्ति बजारमा आग लागि हुँदा 35 घर नष्ट, 50 भन्दा बढी परिवारको बिचल्ली।
यो कठ्याङ्ग्रीको चिसोमा ओत लाग्ने, घरसँगै आफ्नो लत्ता कपडा धनमाल र खाद्यान्न समेत जले पछाडि आग लागी पीडितहरू खुला आकाश मुनि बस्न बाध्य भएका छन्।
पुननिर्माणमा खटिएका प्राविधिकद्वारा माग पूरा नभए 5 गते सामूहिक राजीनामा दिने चेतावनी। भूकम्प प्रभावित 17 जिल्लामा आजदेखि सर्वेक्षणको प्रक्रिया शुरू।
सीमांकन हेरफेरको विरोधमा लुम्बिनी अञ्चल र आसपासका जिल्लामा बन्द र प्रदर्शन। गुल्मीमा झडप हुँदा 2 प्रहरी सहित 26 जना घाइते।
संयुक्त राष्ट्रसंघका नयाँ महासचिवले मुख्य 3 पदमा महिलालाई नियुक्त गर्ने, राष्ट्रसंघको उच्च तहमा लैंगिक समानता कायम गरिने।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटबाट बाहिरियो, दोस्रो खेलमा आज भारतसित पराजित।
राप्ती इन्जिनियरिङ कलेज घुराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराईगाङ, फोन 082562601, मोबाइल 98578359, 98578316684।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो।
म हजुरआमा भए। बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्य कर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो।
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ।
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि
स्मार्ट दम्पति
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नारायणघाट मुगलिङ सडक बन्द हुने सूचना।
सडक निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 गतेदेखि अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सडक प्रत्येक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म दैनिक 4 घण्टा नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सडक प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिङ सडक आयोजना मुगलिङ चितवन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। तेह्रथुमको संक्रान्ति बजारमा आज आग लागि हुँदा 35 घर नष्ट भएका छन्। आगोले जलेर 32 घर नष्ट भएको र आगो फैलिन नदिन 3 घर भत्काइएको घटनास्थलमा पुगेका 5 थरका प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो। अग्नि सेडाईको घरबाट शुरू भएको आगो 5 थर सदरमुकाम फिदिमबाट गएको दमकल सहितको प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट निभाइएको हो। आगो लाग्नुको कारण भने खुल्न सकेको छैन। ती घरमा व्यापार व्यवसाय गर्नेहरूको तथ्याङ्क पनि यकिन छैन। क्षतिको विवरण संकलन गर्न थालिएको तेह्रथुम प्रहरीले जनाएको छ। संक्रान्ति बजारमा आगलागीबाट विस्थापित भएकाहरूको पछिल्लो अवस्थाका बारेमा थप जानकारी सहित तेह्रथुमका उज्यालो सहकर्मी प्रकाश दौलाकोटी।
आगलागीबाट 32 घर जल्दा 50 बढी परिवार बिचल्लीमा परेका छन् र खास गरी यो कठ्याङ्ग्री र चिसोमा ओत लाग्ने, घरसँगै आफ्नो लत्ता कपडा धनमाल र खाद्यान्न समेत जले पछाडि आगलागी पीडितहरू खुला आकाश मुनि बस्न बाध्य भएका छन्। काठ अनि खास गरी सँगसँगै चाहिँ यो बाँसको चिम र जस्ता पाताले बनेका घरहरू रहेको संक्रान्ति बजारमा आगो निभाउने दमकल, पानी र पर्याप्त जनशक्ति समेत नहुँदाखेरि स्थानीयवासीहरूले आफ्नो घर र धनमाल जलेको ठुलो हेर्न बाहेक अरू केही गर्न नसकेको देख्न सकियो। जिल्ला दैत्यको उद्धार समितिले आज साँझ बसेको बैठकले आगलागी पीडितलाई तत्कालका लागि खाना र आवासको व्यवस्था त्रिमोहन उच्च माविमा राखेर गर्न व्यवस्था गरेको छ र आजको खाना र भोलि बिहानको खाना संक्रान्ति बजार गाविसले व्यवस्थापन गरेको छ र भोलि बेलुकादेखि आगलागी पीडितहरूलाई खाना, बास र आवासको व्यवस्थापन जिल्ला दैत्यको उद्धार समितिले आफैले गर्ने जनाएको छ। सँगसँगै चाहिँ आगामी पीडितहरूलाई नेपाल रेडियो सोसाइटीले पनि भोलि राहत वितरण गर्ने जनाएको छ। खास गरी त्यसमा पाल अनि एक सेट पकाउने भाँडा लता कपडा कमलहरू लगायतका सामानहरू चाहिँ वितरण गरिने नेपाल रेडियो सोसाइटीले जनाएको छ। यस्तै आगलागी पीडित उद्योगी व्यापारीहरूलाई तेर्थुम उद्योग वाणी संघले पनि उनीहरूको क्षति हेरेर नगदै राहत वितरण गरिनेछ भनेर चाहिँ जानकारी दिएको छ। र खास गरी यो तेर्थुम जिल्लाको पूर्वी क्षेत्रको व्यापारी केन्द्र यो करिब करिब 12 कोषको पूर्वी दिशामा पर्दछ र यहाँ चाहिँ हरेक महिनाको एक गते र शनिबार हटिया लाग्ने गर्छ। आज पनि सोही क्रममा हटिया चलिरहेकै बेला अचानक सर्किएको आगो नियन्त्रणका लागि जति पानी चाहिन्थ्यो, खास गरी यहाँ पानीको अत्यन्तै अभाव छ, खाने पानी पनि दुई तिन दिन यता अलिकति डिस्टर्ब भइरहेको अवस्थामा अचानक भएको आगलागीलाई नियन्त्रणमा लिनको लागि पानी खन्याउन नसकिएको अवस्था थियो। र दमकल पनि नजिकमा पाँचको फिलिङ नगरपालिकाको दमकल आउँदा आउँदै करिब 2 बजी सकेको थियो र 2 बजी आइपुगेको दमकलले र स्थानीय सुरक्षाकर्मी अनि स्थानीय वासीहरू समेतको पहलमा झन्डै 4.5 घण्टापछि मात्रै आगलागी नियन्त्रणमा लिन सकिएको थियो। र आगलागीबाट 32 घर पूर्ण रूपमा जलेका छन् भने त्यो आगलागीलाई नियन्त्रणमा लिने क्रममा एक साइडमा स्काइभेटर प्रयोग गरेर 3 घरहरू भत्काइएको छ। यस्तै गरेर ती घरहरूमा डेरा गरेर बस्ने 34 परिवारहरू चाहिँ पूर्ण रूपमा विस्थापित भएका छन्।
भूकम्प अति प्रभावित 11 जिल्लामा खटिएका इन्जिनियर, ओभरसियर र सब ओभरसियरले पुस 4 गतेसम्म आफ्ना माग पूरा नभए 5 गते सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। पुननिर्माणमा खटिएका प्राविधिकले पटक पटक राखेका माग पूरा नभएकाले स्थलगत रूपमा काम गर्ने वातावरण नभएकाले राजीनामा दिने घोषणा गरेका हुन्। लाभग्राहीले राखेका गुनासाको सुनवाई, प्रकृति सुहाउँदो डिजाइन प्रविधि 17 प्रकारको भन्दा उपयुक्त व्यवस्था, दोस्रो र तेस्रो किस्ताको रकम सिफारिशका लागि आवश्यक कार्यविधि तत्काल पारित गर्नुपर्ने प्राविधिकको माग छ। दोस्रो र तेस्रो किस्ताको रकम इन्जिनियरले नै दिने सन्देश भूकम्प पीड़ितमा गएको तर आफूहरूलाई यसका प्रक्रियाका बारेमा राम्रोसँग जानकारी नगराइएको इन्जिनियर कपिल रेग्मीले गुनासो गर्नुभयो। जिल्ला, नगरपालिका, स्रोत केन्द्र र गाउँमा खटिएका प्राविधिकसँग प्रभावितले सल्लाह लिने, दिने प्रयोजनका लागि कार्यालयको व्यवस्था, प्राविधिकलाई बस्ने ठाउँको व्यवस्था, पुननिर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा र सामग्रीको व्यवस्था गरिनुपर्ने इन्जिनियर सञ्जीव अमगाईले बताउनुभयो।
यस्तै भूकम्प प्रभावित 17 जिल्लामा आजदेखि सर्वेक्षणको प्रक्रिया शुरू भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। भूकम्प प्रभावित भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र अर्घाखाँचीमा लगत संकलनका लागि विभागबाट आजै सम्पर्क अधिकृत जिल्ला पुगेको निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। माघ मसान्तसम्म 17 जिल्लाको सर्वेक्षण सकी प्राधिकरणमा प्रतिवेदन बुझाइसक्ने विभागको लक्ष्य छ। जिल्ला विकास समिति मार्फत 3 महिना अघि संकलन गरिएको तथ्याङ्क अनुसार भूकम्प प्रभावित 17 जिल्लामा 1,90,000 घरमा क्षति भएको पाइएको थियो। भूकम्प अति प्रभावित 14 जिल्लामा भने 5,00,000 भन्दा बढ़ी घर भत्किएका थिए।
संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने माग गर्दै 5 नम्बर प्रदेशका जिल्लामा आह्वान गरिएको आम हड़तालको पहिलो दिन आज ती जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ। बन्दका कारण पाल्पा, रूपन्देही, गुल्मी, बाँके, बर्दिया, अर्घाखाँची, प्युठान, रोल्पा, रूकुम लगायत जिल्लामा गाड़ी चलेनन् भने बजार पसल तथा विद्यालय पनि बन्द रहे। प्रदर्शनकारीले संशोधन विधेयक फिर्ताको माग गर्दै बजारमा प्रदर्शन गरेका छन्। गुल्मीमा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि भएको झडप मा 2 प्रहरी सहित 26 घाइते भएका छन्। बाँकेमा भने भोलि बिहान 8 बजेसम्मका लागि बन्द खुकुलो पारिएको छ। सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरे लगत्तै ती जिल्लामा बन्द र प्रदर्शन भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई विफल बनाएर देखाउन नेकपा एमाले लगायतका विपक्षी दललाई चुनौती दिनुभएको छ। माओवादी केन्द्र प्रदेश नम्बर 4 प्रशिक्षण भेलालाई पोखरामा आज सम्बोधन गर्दै प्रचण्डले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार भएको बताउनुभयो। प्रधानमन्त्रीले संसदको अवरोध र सड़क आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दललाई आग्रह पनि गर्नुभयो। एमाले आफैले ल्याएको प्रस्ताव अहिले राष्ट्रहित विपरीत भन्नु आश्चर्यको विषय भएको प्रधानमन्त्रीको भनाइ छ। एक दिने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर 4 425 माओवादी केन्द्रका केन्द्रीय सदस्य सहभागी भएका छन्।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन नगर्न सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ। आज बेलुका विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले तत्काल गर्नुपर्ने काम छोडेर सरकार नागरिकहरूबीच द्वन्द्व र भिडन्त निम्त्याउन संशोधनको पछि लागेको टिप्पणी गर्नुभयो। आफूले मंगिरमै गर्ने भनेको चुनाव गर्न नदिएर सरकारले गलत काम गरेको ओलीको टिप्पणी छ। संशोधन प्रस्ताव ल्याउनुको साटो सरकारले 11 महिनामा 3 चुनाव गर्न ध्यान केन्द्रित गर्नुपर्ने उहाँले सुझाव दिनुभयो। एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र कांग्रेसले चुनाव नचाहेको आरोप पनि लगाउनु भएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
विशाल र अपर्णाको जिन्दगीमा खुशी आले आयो,
म हजुरआमा भए। बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्य कर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो,
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तेह्रथुमको सक्रान्ति बजारमा आगलागी हुँदा 35 घर नष्ट, सीमाङ्कन हेरफेरको विरोधमा लुम्बिनी अञ्चलका र आसपासका जिल्लामा बन्द र प्रदर्शन, पुननिर्माणमा खटिएका प्राविधिकद्वारा माग पूरा नभए 5 गते सामूहिक राजीनामा दिने चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। तपाईँको सार्वजनिक गाडीमा यात्रा गर्दा झ्यालबाट थुक्ने र फोहोर फाल्ने बानी छ भने सुधार्नुहोस्, किनभने आजदेखि सार्वजनिक गाडीबाट सार्वजनिक स्थल र सड़कमा फोहोर फाल्न नपाइने नियम लागू भएको छ। यदि फोहोर फाल्नुभयो भने तपाईँ कार्यवाहीमा पनि पर्न सक्नुहुन्छ। जथाभावी फोहोर फाल्ने बानी सुधार्न चालक, सहचालक र यात्रुलाई सम्झाइ बुझाइ गर्ने 1 महिने अभियान पनि थालिएको छ। मदन पौड्यालको रिपोर्ट।
यो पेसेन्जरलाई पढ्न दिनुहोला, यो चाहिँ स्टिकर चाहिँ सबैले यहाँ निकालेर सबै पेसेन्जरले पढ्न सक्ने गरेर राख्नुहोला।
बिहान घाम झुल्किँदै गर्दा काठमाडौँ उपत्यकाका मुख्य सड़कमा जम्मा भएको फोहोर व्यवस्थापन गर्न कर्मचारी जुट्दै थिए। सँगसँगै सरकारी कर्मचारी र प्रहरीको टोली काठमाडौँको गोङ्गबु बस पार्क, रत्न पार्क तथा ललितपुरको लगनखेलमा फोहोर राख्ने भाँडा र पर्चा पम्पलेट बोकेर जम्मा भए। पर्चासँगै रातो, हरियो, निलो रंगका भाँडा बाँड्न लागेको हो कि भनेर धेरैजना हामीलाई पनि दिनु पर्यो भन्दै जम्मा भए। भाँडा बोकेका कर्मचारी उनीहरूलाई सम्झाउँदै थिए। गाडीमा यात्रा गर्नेले जहाँ पायो त्यहाँ थुक्दा तथा सड़कमै प्लास्टिकका बोतल, खानेकुरा, फलफूलका बोक्रा फाल्दा अरूले समेत समस्या झेल्नु परेको छ। काठमाडौँ सोरखुट्टेकी उमा पाण्डे भन्नुहुन्छ, फोहोर व्यवस्थापन गर्न उचित नियम पनि छैन अनि हाम्रो संस्कार पनि छैन।
अब राखिदिनु हुन्छ ठाउँ ठाउँमा टक 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 त्यति राखिदिनु पर्यो, त्यहाँनिर बोर्ड राखिदिनु पर्यो, ल यति जरिवाना भन्नु पर्यो, घरको मान्छेलाई सचेत गराउनु पर्यो होइन, यात्राको लागि गाडीभित्र हो यो पनि ठिक हो सानो भयो मेरो हिसाबमा।
त्यति मात्र होइन, फोहोर व्यवस्थापन नहुँदा वातावरणमा समेत नराम्रो असर पर्दै आएको छ, त्यसैले सरकारले आजदेखि सार्वजनिक गाडीमा फोहोर राख्ने भाडा अनिवार्य राख्नुपर्ने अभियान शुरू गरेको हो। डस्टबिनमै फोहोर फाल्नुपर्ने भएपछि लामो तथा छोटो रूटका गाडीलाई डस्टबिन समेत बाँडिएको छ। डस्टबिन बुझेपछि गाडी चालक देव महर्जन,
यो भाडो सरसफाइको अभियान चलाउनु भएको रहेछ, अब हामीले पनि अब सकेसम्म सम्झाउने कोसिस गर्छ होइन, फोहोर गर्नु हो हाम्रै लागि हो, फोहोर भने चिज रोग निम्ट्याउनु हो त्यही।
पहिलो चरणमा सार्वजनिक गाडीमा डस्टबिन राख्ने र यात्रुलाई सम्झाइ बुझाइ गरिनेछ। एक महिनासम्म अभियान चलाएपछि माघ 1 गतेदेखि सड़कमा फोहोर फाल्ने गाडीवाल र यात्रुलाई कारवाही हुनेछ। हरेक गाडीले 30 माइक्रोन माथिको पोलिथिन थैलो वा डस्टबिन राख्नुपर्ने, गाडी छुट्नु अघि डस्टबिन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनु पर्नेछ। यो नियम नमाने फोहोर मैला व्यवस्थापन ऐन 2068 बमोजिम 500 देखि 5000 रुपैयाँसम्म जरिवाना र 3 महिनासम्म कैद हुनेछ। त्यसका लागि स्थानीय निकाय प्रहरी प्रशासनले छड्के जाँच गर्नेछन्। ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डे,
विभिन्न कालमा चाहिँ फोहोरहरू चाहिँ फाल्ने जथाभावी फाल्नेलाई हामीले स्थानीय प्रहरीको सहयोगमा समातेर उहाँलाई कारवाही पनि गरिरहेका छौँ। त्यो भएर पहिला हामी पहिलो चरणमा हामी प्रचारात्मक गर्छौँ, यदि हुँदा भएन त्यसो गर्दा पनि सम्भव भएन भने हामी यसलाई दण्डात्मक उपाय पनि अप्नाउँछौँ।
सार्वजनिक गाडी चढेर जथाभावी थुक्ने र फोहोर फाल्ने प्रवृत्ति सुधार्नु भनेको सरकारले लगाएको नियम मान्नु मात्रै होइन, असल नागरिकको परिचय दिनु पनि हो। यात्रुले जथाभावी थुक्ने र फोहोर फाल्ने बानी सुधारे, गाडीवालाले अनिवार्य रूपमा डस्टबिन राखे र सरकारी निकायले प्रभावकारी अनुगमन गरे, वातावरण सफा र स्वच्छ राख्ने अभियान सफल हुन्छ।
आजदेखि लागू भएको गाडीबाट सड़कमा फोहोर फाल्न नपाइने नियम अरू नियम जस्तै कागजमा मात्रै सीमित नहोस् र यसलाई कड़ाईका साथ कार्यान्वयन गरियोस् भन्ने कामना गर्दै अब चाहिँ अर्को प्रसंग। नेपाल विद्युत प्राधिकरणमा 2 वर्षदेखि टीओडी मिटर नहुँदा साना शहरी खानेपानी आयोजनाले विद्युत जडान गर्न पाएका छैनन्। विद्युत जडान नभएका कारण पानी बोरिङ गर्न नसक्दा साना शहरी क्षेत्रका उपभोक्ता खानेपानी सेवाबाट वञ्चित छन्। विद्युत प्राधिकरणमा टीओडी मिटर माग्दा माग्दा खानेपानी उपभोक्ता समितिका पदाधिकारी पनि थाकिसकेका छन्। कहिले आउँछ त टीओडी मिटर? पीटी लोपचनको रिपोर्ट।
कैलालीको नारायणपुर खानेपानी आयोजनाको ओभरहेड ट्याङ्की नजिकैबाट बिजुलीको तार टाँगिएका छन्। खानेपानी उपभोक्ता समितिले 3 वर्ष अगाडि 4.5 लाख रूपियाँमा किनेको ट्रान्सफर्मर भुइँमा लडाइएको छ, तर पानी बोरिङ गर्ने बिजुली उपभोक्ता समितिसँग छैन। समितिले ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले बाल्दै आएको बिजुली राति 10 बजेपछि प्रयोग गर्दै आएको बताउनुहुन्छ नारायणपुर खानेपानी आयोजनाका अध्यक्ष चिरञ्जीवी खनाल।
यो विद्युत प्राधिकरणको ठूलो लापरवाही भन्ने कि अब के भन्ने, विद्युत प्राधिकरणसँग हामीले निवेदन दिएको झण्डै 2 वर्ष भइसक्यो, 2 वर्षसम्म पनि उसले जाने हामीलाई यो लाइन जडान गर्नलाई दिनुपर्ने, कहिले टीओडी मिटर छैन भन्ने, कहिले हाम्रो मेन पावर छैन भन्ने, कहिले के छैन भन्ने, यो ठूलो साह्रै समस्या छ। आफ्नो ट्रान्सफर्मर भएर आफूसँग मिटर सबै साम भएर पनि हामीले ग्रामीण विद्युतीकरण उपभोक्ता समितिबाट हाम्रा साथीहरूले राति सुत्न पाउनु भएको छैन, यो पानी ट्याङ्कीमा पानी भर्दाखेरि पटक पटक जतिचोटि जान्दा पनि त्यो सामान छैन, आएको छैन, आएपछि गर्छौँ, आएकै छैन भनेर टालिरहनु भएको छ।
यस्तो समस्या नारायणपुर खानेपानी आयोजनाको मात्र नभई तराईका धेरै जिल्लाका खानेपानी आयोजनाले बेहोर्दै आएका छन्। टीओडी मिटर एउटा स्मार्ट मिटर हो, जुन बिजुली जडानका लागि मात्र होइन खपत भएको बिजुली, भोल्टेज, करेन्ट आदि हेर्न पनि सकिन्छ। कसैले विद्युत चोरी गर्यो भने पनि त्यसको डाटा डाउनलोड गरी विश्लेषण गर्न सजिलो हुने भएकाले टीओडी मिटर ग्राहकका लागि मात्र नभई प्राधिकरणका लागि पनि त्यत्तिकै उपयोगी हुन्छ। प्राधिकरणमा टीओडी मिटर अभाव रहेको स्वीकार्दै प्राधिकरणका उपकार्यकारी निर्देशक गोपाल बाबु बुढाथोकी भन्नुहुन्छ,
त्यो चाहिँ एउटा स्मार्ट मिटर हो, त्यसमा छ नि जम्मै ग्राहकले कति खपत गर्यो अनि भोल्टेज कति थियो, त्यो करेन्ट कति थियो कुन समयमा, त्यो सबै रेकर्डहरू त्यसमा हुन्छ। 3-फेज ग्राहकहरूलाई अलिकति अप्ठ्यारो हुन्छ, तर अहिलेसम्म त्यो चाहिँ सिचुएसन आएको छैन।
टीओडी मिटरले विद्युत बढी माग भएको समयमा प्रयोग गरिएको विद्युत र कम माग भएको समयमा प्रयोग गरिएको विद्युतको अभिलेख पनि छुट्टा छुट्टै राख्छ। खानेपानी बोरिङका लागि प्रयोग गरिएको विद्युत महसुल कम पर्ने भए पनि यस्तो छुट समेत पाएका छैनन् खानेपानी आयोजनाले। अब टीओडी मिटरको आपूर्ति कहिले हुन्छ त? उपकार्यकारी निर्देशक गोपाल बाबु बुढाथोकी:
होइन, अब टेन्डर गरेको समस्या आउँछ, किनभने अब त्यो टेन्डर प्रक्रियामै कहिले काहीँ समस्या आउँछ नि, अब त्यो थ्रो भएन, फेरि हामी रि गऱ्यौँ अनि रि गरेर थ्रो भएको छ, अहिले कन्ट्राक्ट साइन भइसकेको छ, 75 दिनसम्ममा ल्याउने हामी केही प्रयासहरू गरिरहेछौँ, आउने चाहिँ 4 महिनाभित्र हो।
भोलपत्र आह्वान गरेर खरिद गर्दा यति समय लाग्छ भन्ने थाहा हुँदाहुँदै प्राधिकरणले टीओडी मिटर खरिदमा किन ध्यान नदिएको होला? उपभोक्ताले यही प्रश्न गरिरहेका छन्।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुर, फोन नम्बर 55513376।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नहलमली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194,
41-07-007, 98-5-11-72-194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मुस्ताङका पूर्व राजा जिग्मे परवल विष्टको निधन भएको छ। उहाँको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो। काठमाडौँको बौद्धमा परिवारसहित बस्दै आउनुभएका 86 वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या थियो। उहाँलाई निमोनियाले च्यापेकाले र मुटुले काम गर्न छोडेकाले बचाउन नसकिएको ओम अस्पतालका कार्यकारी निर्देशक बाबु काजी कार्कीले जानकारी दिनुभयो। 2062-63 को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका पूर्व राजा विष्ट देशमा गणतन्त्र स्थापना पछि भने निष्क्रिय हुनुहुन्थ्यो। आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्व राजा विष्ट नागरिकका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय गरीब तथा वृद्ध वृद्धलाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय हुनुहुन्थ्यो। उहाँको सोमबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्नलाई कार्यवाहीको माग गर्दै काठमाडौँमा र्याली तथा विरोध सभा गरिएको छ। घटनाका दोषीलाई उम्कन नदिन र मृतकका आफन्तलाई तत्काल क्षतिपूर्ति तथा सुरक्षाका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न दबाव र्यालीको आयोजना गरिएको हो। परियारलाई बोक्सीको आरोप लगाउँदै काभ्रेका एक शिक्षक र स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। कुटपिटको तेस्रो दिन परियारको ज्यान गएको थियो।
जुम्लाको तातोपानी गाविस भवनमा आगलागी भएको छ। आगलागीबाट झण्डै 1 लाख रुपियाँ बराबरको क्षति भएको गाविस कार्यालय जुम्लाले जनाएको छ। बिहान 4 बजेतिर गाविस भवनमा आगलागी भएको देखेपछि स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।
मकवानपुरमा 134 जना बालबालिकामा कडा खालको शीघ्र कुपोषण देखिएको छ। हेटौँडा अस्पताल सहित जिल्लाका स्वास्थ्य चौकीमा उपचारका क्रममा यस्ता बालबालिका भेटिए जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। यस्तै 2195 जना गर्भवती तथा सुत्केरीमा मध्यम खालको कुपोषण देखिएको छ।
नेपालमा जलवायु अनुकूलनका क्षेत्रमा अनुकरणीय काम गरे बापत विभिन्न 15 संस्थाले 2 करोड़ रूपियाँको पुरस्कार पाएका छन्। बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेशन एट स्केल पुरस्कार परियोजना अन्तर्गत आइडियाज टू इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकूलनमा योगदान पुर्याउने उत्कृष्ट संस्थाहरूमध्ये प्रत्येकलाई 10,000 पाउण्ड अर्थात 13,63,000 रूपियाँको प्रोत्साहन पुरस्कार प्रदान गरेको हो।
बाराको जितपुरमा उखु किसान र चिनी उद्योग बीच मूल्य निर्धारणका लागि आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। उद्योगले प्रति क्विन्टल 513 रूपियाँमा उखु किन्ने बताए पनि किसानले प्रति क्विन्टल 556 रूपियाँ माग गरेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। वार्ता बुधबार काठमाडौँमा फेरि गर्ने सहमति भएको किसान हकित संरक्षण केन्द्रका सचिव श्याम कार्कीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
तेह्रथुममा आगलागीबाट 32 घर नष्ट भएको खबरमा प्रभात काफ्ले ट्वीट गर्नुहुन्छ, एउटा घरमा आगो लाग्दादेखि थाहा पाएको, तर न दमकल छ न पानी नै, अनि फेरि गरीब देशका नागरिक नपर्यौं, टुलु टुलु हेर्न बाहेक के नै पो गर्न सक्थ्यौं र।
क्रिकेट र फुटबलमा भएको अनियमितता छानबिनका लागि राखेपले समिति गठन गरेकोमा पिताम्बर थापा टिप्पणी गर्नुहुन्छ, गठन हुन्छ नागरिकका आँखामा छारो हाल्नलाई मात्रै, छानबिन शुरू नहुँदै को कुन पार्टीको मान्छे पर्छ अनि छानबिन बीचमै तुहिन्छ, यदि रिपोर्ट आइहाले पनि लुकाएर कार्यवाही नै हुँदैन।
सरकारले आजदेखि सबै निजी अस्पतालमा पनि 10% बिरामीलाई निशुल्क उपचार सेवा शुरू गरेको खबर सुनेर एससी आचार्य ट्वीट गर्नुहुन्छ, निशुल्क भनिएको सेवा लिने सेवाग्राहीकोमा नर्स कति पटक पुग्लिन् अनि डाक्टरको राउन्ड होला कि नहोला निगरानी गरियोस्, घोषणा मात्रै नहोस्।
बन्दले गुल्मी सहितका जिल्लाको जनजीवन कष्टकर भएको खबरमा फेसबुकमा आईपी न्यौपाने लेख्नुहुन्छ, हुने खानेलाई केही भएको छैन होला, तर हुँदा खाने अनि दिनभरि श्रम गरेर बिहान बेलुकाको छाक टार्नेलाई कति समस्या भएको छ, किन आन्दोलन गर्नेहरूले ख्याल नगर्नु भएको, अनि अर्को कुरा सबैका लागि गरिने आन्दोलनमा पार्टीका झण्डा नबोक्नुहोस्, नेपालको झण्डा लिएर जानुहोस्, मेरो सुझाव।
अनि यसै विषयमा मिलन थापाले फेसबुकमा लेख्नु भएको छ, गरीब र निमुखाहरूको छाक होइन सरकारको ढोका बन्द गर, दिनभरि काम गरेर बेलुका खानेहरूलाई किन लात हान्छौ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका नयाँ महासचिव एन्टोनियो गुटेरेजले मुख्य 3 पदमा महिलालाई नियुक्त गर्ने घोषणा गर्नुभएको छ। उहाँले उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई नियुक्त गर्ने घोषणा गर्नुभएको छ। अन्य 2 महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने उहाँले तयारी गर्नुभएको छ। गुटेरेजका तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा राष्ट्रसंघका प्रवक्ता स्टेफाने डुजरिकले उहाँको घोषणाका बारेमा जानकारी दिनुभएको हो। महासचिव बान की मुनको कार्यकाल अबको 15 दिनपछि सकिनेछ र गुटेरेजले महासचिवको कार्यभार सम्हाल्नुहुनेछ। गुटेरेजले राष्ट्रसंघको उच्च तहमा पूर्ण लैंगिक समानताका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। आज भारतसित 6 विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यद्यपि नेपालले समूह चरणको अन्तिम खेल मलेसियासित पर्सि आइतबार खेल्नेछ। आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको 173 रनको लक्ष्य भारतले खेल सकिन 79 बल बाँकी छँदा 4 विकेट गुमाएर भेट्टायो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 172 रन बनाएको थियो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक 68 रन बनाए। पाली सम्हालेर खेलेका रोहितले अन्तिम ओभरमा मात्रै 24 रन बटुलेका थिए। दिपेन्द्र सिंह ऐरीले 34 रन बनाए। आरिफ शेख 18 र प्रकाश केसी 13 रन बनाएर आउट भए। आज नेपाललाई हराउने भारत सेमी फाइनलमा पुगेको छ। यस्तै आज मलेसियालाई हराउँदै श्रीलंका पनि सेमी फाइनलमा पुगेको छ। श्रीलंकाले हिजो नेपाललाई 1 रनले हराएको थियो। आज भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई 21 रनले र बंगलादेशले सिंगापुरलाई 7 विकेटले हराएका छन्।
भारतको सिलीगुड़ीमा 1.5 हप्तापछि हुने महिला साफ च्याम्पियनशीपको तयारीमा रहेको नेपाली महिला टोलीले भोलि मलेसियाको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपाल र मलेसियाको महिला फुटबल टोली बीचको खेल भोलि दिउँसो इन्फा कम्प्लेक्स 7 दो बाटोमा हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले मैत्रीपूर्ण खेलमा केही नयाँ खेलाड़ीलाई डेब्यू गराउने बताएका छन्। साफ च्याम्पियनशीपका लागि आफूले चयन गरेको टोली माथि पूर्ण विश्वास रहेको थापाले बताए। कप्तान रेणुका नगर कोटीले तयारी राम्रो भएकाले नतिजा आफ्नो पक्षमा पर्नेमा विश्वस्त रहेको बताइन्। मलेसियाली प्रशिक्षकले पनि नेपाली टोली आफ्ना लागि नयाँ भएकाले नयाँ अनुभव हुने बताएका छन्।
र राष्ट्रिय खेलकुद परिषदले क्रिकेट र फुटबलमा भएको अनियमितता र गैर जिम्मेवारीको बारेमा छानबिन गर्न समिति गठन गरेको छ। समितिले गएको असोजमा हङकङमा भएको महिला विश्वकप छनौटमा क्यानका प्रशासन प्रमुख छुम्बी लामा, टोली प्रशिक्षक जगत टमाटा र टीम व्यवस्थापक राजु बस्नेतले गैर खेलाड़ी छनौट गरेको र नर्सलाई फिजियोका रूपमा हङकङ लगेको बारेमा छानबिन गर्नेछ। यस्तै समितिलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीको गैर जिम्मेवारीपनका कारण थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाएको बारेमा पनि छानबिन गर्ने अधिकार दिइएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तेह्रथुमको संक्रान्ति बजारमा आगलागी हुँदा 35 घर नष्ट, 50 भन्दा बढी परिवारको बिचल्ली।
पुननिर्माणमा खटिएका प्राविधिकद्वारा माग पूरा नभए 5 गते सामूहिक राजीनामा दिने चेतावनी। भूकम्प प्रभावित 17 जिल्लामा आजदेखि सर्वेक्षणको प्रक्रिया शुरू।
सीमाङ्कन हेरफेरको विरोधमा लुम्बिनी अञ्चल र आसपासका जिल्लामा बन्द र प्रदर्शन। गुल्मीमा झडप हुँदा 2 प्रहरी सहित 26 जना घाइते।
संयुक्त राष्ट्रसंघका नयाँ महासचिवले मुख्य 3 पदमा महिलालाई नियुक्त गर्ने। राष्ट्रसंघको उच्च तहमा लैंगिक समानता कायम गरिने।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटबाट बाहिरियो, दोस्रो खेलमा आज भारतसित पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।